السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ایئر پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن، پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام، انجینئر ہمارے ساتھ ہیں ٹونی پالک۔ آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، سب سے پہلے امریکہ کے اعلیٰ عہدیداروں کا پاکستان اور بھارت کا دورہ، اس خطے میں امریکہ کے مفادات، اس کا ہم جائزہ لیں گے۔ پروگرام کے ہمارے دوسرے حصے میں ہم گفتگو کریں گے اس تنازع پہ جو نیو یارک ٹائمز کے اندر ایک آرٹیکل شائع ہوا ہے جو صدر ڈونلڈ ٹرمپ کی انتظامیہ میں سے کسی کے بارے میں کہا جاتا ہے کہ ان کے اعلیٰ عہدیدار نے اپنا نام نہیں اس میں شائع کرنے کی اجازت دی، لیکن یہ کافی کنٹروورسی ہو چکی ہے۔ صدر ڈونلڈ ٹرمپ ایسے کسی بھی چیز کو مسترد کر رہے ہیں۔ پروگرام کا ہمارا جو تیسرا حصہ ہے اس میں ہم بات کریں گے بھارت کے اندر، ایک بنیادی طور پہ سیگمنٹ میں ایک موازنہ ہوگا بھارت اور پاکستان کے اندر سوسائٹیز کا، معاشروں کا۔ کنزرویٹو بنیادی طور پہ مبصرین کے نزدیک دونوں معاشرے ہیں، لیکن بھارت کے اندر ہم جنس پرستوں کو ایک ساتھ رہنے کو باقاعدہ لیگل پروٹیکشن دیا ہے سپریم کورٹ نے ایک بڑے فیصلے کے اندر، اور پاکستان کے اندر ہم دیکھتے ہیں کہ سوشل میڈیا کی سطح کے اوپر بہت احتجاج ہے۔ نئی حکومت نے ایک اقلیتی احمدی جماعت سے تعلق رکھنے والے شخص کو جب شامل کیا ہے اقتصادی مشاورتی کونسل میں، تو اس کے اوپر سخت احتجاج نظر آ رہا ہے۔ ذرا ایک کنٹراسٹ اس کا چیک کریں گے۔ پروگرام کا ہمارا آخری سیگمنٹ، اس میں گفتگو ہوگی پاکستان کے اندر ڈومیسٹک وائلنس، خاص طور پہ خواتین کے خلاف، اور ایک اور بچی اس کا نشانہ بنی ہے، اس کے بیک ڈراپ میں ہم گفتگو کریں گے۔ چلتے ہیں پروگرام کے پہلے حصے کی جانب۔ امریکہ کی قیادت، خاص طور پہ وزیر خارجہ مائیک پومپیو نے گزشتہ روز پاکستان کا دورہ کیا اور 5 گھنٹے کے قریب ان کا وہاں پہ قیام تھا، لیکن اس کے بعد جب وہ اگلے اسٹاپ پہ بھارت پہنچے تو انہیں وہاں پہ امریکہ کے وزیر دفاع جیف میٹس نے بھی جوائن کیا۔ وہاں پہ مائیک پومپیو کے ساتھ پاکستان کے اندر جنرل جوزف ڈینفرڈ بھی موجود تھے، اور اب 2+2 ڈائیلاگ جو ہیں وہ بھارت کے ساتھ ہوئے ہیں۔ دونوں ملک ایک دوسرے کو بہت اہمیت دیتے ہیں اسٹریٹجک پارٹنرشپ کے اعتبار سے، لیکن دونوں ملکوں کے درمیان پچھلے کچھ عرصے سے دو معاملات کے اوپر اختلاف نظر آ رہا تھا۔ امریکہ کا مطالبہ ہے نئی دلی سے کہ وہ روس سے اسلحہ خریدنے سے اگر گریز کر سکے، اور اسی طرح ایران سے تیل، جبکہ بھارت جو ہے وہ روس کے ساتھ تجارت بھی کر رہا ہے اسلحے کی، اور دوسری جانب ایران کے ساتھ تیل کی بھی۔ سو دیکھنا یہ ہے کہ یہ دورہ امریکہ کی اعلیٰ قیادت کا دونوں ملکوں کو کتنا قریب لا پاتا ہے، اور خاص طور پہ یہ جو ایک کنٹینشس ایشو ہے اس کے اوپر کیا ڈیولپمنٹ ہو سکتی ہے۔ جیم میٹس نے بہرحال وہاں پہ پہنچنے سے پہلے ایک اسٹیٹمنٹ میں یہ ضرور کہا تھا کہ ضروری نہیں کہ دو دوست ملک جو ہیں وہ ہر وقت ان کے درمیان وہ ایک ہی پیج کے اوپر ہوں، ایک ہی بات پہ ان کا ہمیشہ اتفاق ہو اور کبھی عدم اتفاق نہ ہو۔ انالیسز ہم لیں گے، ہمارے ساتھ ہیں ڈاکٹر سہر خان، سینئر ریسرچ فیلو ہیں ود کیٹو انسٹیٹیوٹ، اور ہمیں جوائن کریں میجر جنرل دیپانکر بینرجی، ڈائریکٹر انسٹیٹیوٹ آف پیس اینڈ کانفلکٹ اسٹڈیز۔ سہر خان نے چونکہ ابھی کچھ دیر بعد ایک کانفرنس میں مصروف ہو جانا ہے، تو ہم ذرا دونوں ایشوز پہ ان کی پہلی رائے لیتے ہیں۔ ڈاکٹر سہر، پہلے ذرا انڈیا سے شروع کرتے ہیں چونکہ اس وقت دو تازہ ترین ڈیولپمنٹس ہیں۔ انڈیا اور امریکہ کے درمیان اسٹریٹجک ریلیشن شپ، دونوں ملک اس کے لیے بہت کمیٹڈ ہیں، لیکن ایران اور روس کے ساتھ بھارت کی تجارت، وہ ایک بون آف کنٹینشن ہے۔ اس دورے میں کیا اس سے صرف نظر کرتے ہوئے آگے کی بات کی گئی ہے؟ ابھی تک جو آؤٹ کمز، ابھی تک جو گلمپسز وہاں سے آئے ہیں، کیا انالیسز آپ کا بنتا ہے؟
بہت بہت شکریہ آپ لوگوں نے مجھے اپنے پروگرام میں بلایا، مجھے بس جانا پڑے گا، لیکن میں یہ کہوں گی کہ دیکھیں امریکہ اور ہندوستان کے تعلقات ہمیشہ اچھے رہے ہیں، اور یہ بے شک بات ہے کہ ایران اور روس کی تجارت کی وجہ سے امریکہ اور ہندوستان کے تعلقات میں ذرا تلخی آ گئی ہے، تھوڑی سی ٹینشن آ گئی ہے، لیکن آخر میں دونوں امریکہ اور ہندوستان چاہتے ہیں کہ ان کا اسٹریٹجک ریلیشن شپ بڑھے، اور ہندوستان کے بھی انٹرسٹ میں یہ ہے کہ وہ امریکہ کے ساتھ اچھے تعلقات رکھے۔ اب جب بھی امریکہ اور ہندوستان کے ریلیشن اچھے ہوتے ہیں، اس سے ضرور امریکہ اور پاکستان کے خارجی تعلقات پہ بھی اثر پڑتا ہے، لیکن اس کے باوجود میرے خیال میں دونوں امریکہ اور ہندوستان چاہتے ہیں کہ یہ اپنی اسٹریٹجی، اپنی اسٹریٹجک ریلیشن کو بڑھاتے رہیں اور اپنے خارجہ تعلقات کو اچھے رکھیں۔
ٹھیک ہے، یہ تو ہو گیا اس ریفرنس میں چونکہ آپ کو جانا ہے۔ سو ذرا پاکستان والے، پاکستان کے ساتھ، پاکستان کی لیڈرشپ کے ساتھ بھی کل ایک ملاقات رہی وزیر خارجہ مائیک پومپیو کی، کیا امپریشن ملا ہے؟ کیا جیسے دونوں ملک یہ ارادہ کر رہے ہیں کہ ری سیٹ کریں گے ہم اپنے تعلقات کو، لیکن کیا ٹینجیبل، کیا نوٹیبل تھا؟
دیکھیے، ری سیٹ کرنے کی باتیں تو ہم پہلے بھی سن چکے ہیں، یہ کوئی نئی بات نہیں ہے، لیکن سیکرٹری آف اسٹیٹ پومپیو کے آنے سے پہلے امریکہ نے جو ہے پاکستان کی طرف اور ایڈ کٹ اناؤنس کیے تھے ہفتے کے روز، تو آئی تھنک یہ بیسکلی جو وزٹ ہے پومپیو کی یہ عمران خان کی حکومت کو بتانے کے لیے ہے کہ اسینشلی جو ٹرمپ ایڈمنسٹریشن کی جو پالیسی ہے وہ بدلے گی نہیں. بے شک پاکستان میں حکومت نہیں ہے اور عمران خان کی یہ پہلی حکومت ہے, لیکن پھر بھی جو پالیسی ابھی رہی ہے کہ ہم ملٹری ایڈ کٹ کاٹتے رہیں گے اور پاکستان کے اوپر پریشر ڈالتے رہیں گے کہ وہ دہشت گردوں کو پناہ نہیں دے, یہ پالیسی جو ہے وہ رہے گی ابھی تک.
جی بہت شکریہ آپ کا ڈاکٹر سحر خان, آپ کو کانفرنس میں شریک ہونا ہے, سینئر ریسرچ فیلو ود کیٹو انسٹیٹیوٹ آف, ہمارے ساتھ ہیں, آپ کا بہت شکریہ. سامعین, میجر جنرل دیپانکر بینرجی ہمارے ساتھ ہیں اور نجم رفیق صاحب ہمیں جوائن کر رہے ہیں انسٹیٹیوٹ آف اسٹریٹجک اسٹڈیز اسلام آباد سے, ان کا تعلق ہے. جنرل دیپانکر بینرجی, بہت شکریہ آپ کا بھی. آپ سے بھی گفتگو ہم شروع کریں گے. اس وقت مائک پومپیو امریکہ کے وزیر خارجہ, وزیر دفاع جیب میٹس, وہ ان کی ملاقاتیں وہاں پہ ہوئی ہیں. اسی طرح وائس ورسا سشما سوراج جو کہ فارن منسٹر ہیں, اور نرملا سیتارامن کے ساتھ جو کہ ڈیفنس منسٹر ہیں. کتنی اہم ہیں یہ ملاقاتیں اس بیک ڈراپ میں, اس پس منظر میں جس کا میں نے حوالہ دیا ہے اپنے ابتدائی؟
ہاں دیکھیے, یہ ابھی میٹنگ آج ہی ہوا ہے, یہ تیسرے دفعہ, دو دفعہ پہلے ہونا تھا تو یہ پوسٹ پون ہو گیا تھا اس کارن سے. یہ تو کولڈ وار ختم کے ہونے کے بعد بھارت اور یو ایس کے بیچ میں جو ریلیشن شپ بنا ہوا ہے, اسٹریٹجک ریلیشن شپ, اور جو ابھی اسٹریٹجک پارٹنر شپ کی طرف کنورٹ ہو گیا ہے, تو اسی کے مطابق اس کا بات چیت اس کے مطابق چل رہا ہے. ٹھیک ہے کہ نئے سرکار امریکہ میں آنے کے بعد دو سال کے بعد یہ میٹنگ ہو رہا ہے, پر بات یہ ہے کہ یہ ایک مضبوطی بندوبست ہے اور یہ دو پلس دو ڈائلگ جو ہے ڈیفینس اور فارن منسٹر دونوں دیشوں کے بیچ میں ایک آرگنائز اسٹرکچرل بات چیت ہونا, اس میں بہت ہی اچھا بات ہے. اور ہم نے دیکھا ہے کہ ابھی جو یہ ڈائلگ ختم ہوا ہے ابھی, تو اس میں ریزلٹس جو ہوا ہے وہ بھی بہت پازیٹو ہے, اور میں سوچتا ہوں کہ یہ پارٹنرشپ کو آگے لے جائے گا.
اگر امریکہ بالفرض وہاں پہ روس کے ساتھ دفاعی تجارت سے روکتا ہے, اسلحہ خریدنے سے اس کے تحفظات ہیں, یا ایران سے تیل, تو اس کا متبادل کیا, وہ الٹرنیٹو آپشنز کیا دیتا ہے بھارت کو؟
ضرور بات ہے کہ امریکہ کی کچھ پالیسیز ہیں جو روس کے برخلاف اور ایران کے برخلاف اور ان کے ساتھ بھارت کے ریلیشنز بھی ہیں, وہ اچھے ریلیشنز ہیں اور اچھے ریلیشنز رکھیں گے, اور ان کے جو ساتھ جو ریلیشنز ہے رشیا کے ساتھ آرمس ریلیشن شپ ہے, کچھ آرمس سیلز وغیرہ کا ریلیشن شپ ہے, بہت سالوں سے پہلے چل رہا ہے. اور ایران تو جیسے ایک ہمارے نزدیک ہی دوست نیشن ہے جس کے ساتھ بھارت کا ریلیشن تو اچھا رہا ہے, تو اس میں کچھ شاید ہو سکتا ہے. پر یہ جو 2+2 بات چیت تھا اس میں, اس کے بارے میں کچھ خاص ان کے ساتھ ریلیشن کیا ہوگا, کیسے ہوگا, اس میں کچھ بات چیت نہیں ہوا. یہ جو فنڈامینٹل ہمارے فورن اور ڈیفینس پالیسیز کے بیچ میں کس علاقے میں کوآپریشن ہوگا, کس کاروائی ہوگا, یہ وغیرہ فیصلہ ہوا, اور میں سمجھتا ہوں کہ یہ سبسٹینٹیو اگریمنٹس ہوئے ہیں. بعد میں کیا ہو بھارت روس کے ساتھ اور بھارت ایران کے ساتھ, میں سمجھتا ہوں کہ اس میں ہمارے بیچ میں سمجھوتا ہو جائے گا. بھارت کا کچھ ضروری بات ہے جس کے لیے ہم روس کے ساتھ بھی ریلیشنز اچھے رکھیں گے اور ایران کے ساتھ بھی ریلیشنز اچھے رکھیں گے, اور اس میں میرے خیال امریکہ کو ایڈجسٹ کرنا پڑے گا, اور دونوں دیش میں بات چیت کر کے اس کو ایڈجسٹ کیا جا سکتا ہے.
جی دیکھیے, کس کیلیبر کا جو ہے وہ آرٹ آف ڈپلومیسی چاہیے ہوگا بھارت کو کہ وہ ایران اور امریکہ کے ساتھ بیک وقت بہتر تعلقات رکھ سکتا ہے, یہ آنے والے وقت میں پتہ چلے گا. نجم رفیق صاحب ہمارے ساتھ ہیں, انسٹیٹیوٹ آف اسٹڈیز اسلام آباد سے وابستگی ان کی پاکستان, اس کے علاوہ پیس اینڈ کانفلکٹ, سیکورٹی اینڈ اسٹریٹجی, امریکہ کی جو پالیسیز ہیں اس کے اوپر ان کی گہری نظر ہوتی ہے. نجم رفیق صاحب بےحد ممنون ہیں ہم آپ کے. امریکہ کی قیادت کا پہلے اعلیٰ لیڈرشپ کا پہلے پاکستان کا دورہ, اور اس وقت دو پاورفل منسٹر جو ہیں وہ بھارت کے اندر موجود ہیں, 2+2 وہاں پہ ڈائیلاگ بھی ہوئے ہیں. ذرا بھارت سے شروع کرتے ہیں. کیا انٹرسٹ ہیں اور اسٹریٹجک پارٹنر ہیں ایک دوسرے کے، بڑی اہمیت دیتے ہیں ایک دوسرے کو، لیکن روس سے اسلحے کی خریداری ہو یا ایران سے تیل کے خریداری کا معاملہ ہو، تو نئی دلی کی جو یہ پالیسی ہے یہ واشنگٹن کو کچھ زیادہ اچھی نہیں لگتی، اور اس کی وجہ سے یہ ملاقات کافی عرصے سے ملتوی ہوتی رہی ہے اور اب جا کے یہ ہوئی ہے۔ سو کیا اس کے اوپر کوئی درمیان کا راستہ نکل آئے گا؟ امریکہ کے پاس کچھ متبادل ہو سکتا ہے بھارت کو دینے کے لیے، یا بھارت جو ہے وہ یکسر اپنی پالیسی تبدیل کر سکتا ہے؟ کیسے آگے بڑھیں گے دونوں ملک؟
دیکھیں آپ کو تو علم ہے جیسے کہ اسٹریٹجک پارٹنرشپ تو دونوں ملکوں کے درمیان موجود ہے، اور وہ آپ کی بات نہیں ہے، یہ تو دیکھیں پہلے بہت پرانی بات ہو چکی ہے، سالوں پہ پرانی، جس میں امریکہ بھارت کے ساتھ اپنا اسٹریٹجک تعاون بڑھا رہا ہے اور مزید بڑھانے کے چکر میں ہے، اس کو مزید تقویت، مزید اسٹرینتھ دینے کے چکر میں ہے، کیونکہ وہ سمجھتا ہے کہ بھارت اس کے لیے ایک اہم ملک ہے اس ساؤتھ ایشیا کے خطے میں۔ جہاں تک رہا سوال ایران اور روس کے حوالے سے، ظاہر ہے امریکہ یہ بھارت کو بتا چکا ہے کہ گو کہ اس کو یہ تعلقات پسند نہیں آئے، اور بھارت جو ڈیفینس میزائل ڈیفینس سسٹم روس سے لے رہا ہے، ایران سے جو تیل لے رہا ہے، وہ یہ بات اس کو ظاہر ہے کوئی زیادہ بھاتی نہیں ہے، لیکن ہمیں معلوم ہے کہ امریکہ ہندوستان کو پہلے بھی بہت سارے کنسیشنز دے چکا ہے جبکہ ایران کے اوپر سینکشن تھی، اور اب بھی یہ بات کرنے کے لیے تیار ہے کہ وہ بھارت کو، کیونکہ ایک اسٹریٹجک پارٹنرشپ ہے، ایران کے حوالے سے کنسیشنز دینے کے لیے تیار ہے،
کنسیشن دینے کے لیے۔ اچھا یہ بتائیں کہ اب تھوڑا سا آتے ہیں، اگر ہم پاکستان کا، اس سے پہلے جو وزٹ ہے وزیر خارجہ مائک پومپیو وہاں پہ موجود تھے، پاکستان کے اندر نئی لیڈرشپ آ چکی ہے، سامنے دیکھنے کی بات ہو یا جو بھی ظاہری مناظر آپ کے سامنے ہوں، کیا تبدیلی، کیا فرق نظر آیا ہے، اور کیا بظاہر میسج لے کے مائک پومپیو وہاں سے گئے ہوں گے؟
دیکھیں سب سے بڑی تبدیلی تو یہ ہے کہ اب امریکہ اور پاکستان کم از کم ایک ٹیبل پہ بیٹھ کے گفت و شنید کرنے کے لیے تیار ہیں۔ جہاں تک کیا حاصل ہوا ان بات چیت سے، تو میں کہوں گا کہ کوئی خاص رزلٹ ان میٹنگ سے حاصل نہیں ہوا، لیکن اس بات کا اعادہ، اس بات کا پرومس کیا گیا ہے کہ ہم یہ بات چیت اب واشنگٹن میں اور نیو یارک میں جاری رکھیں گے، اور یہ ایک بہت بڑی بات ہے، بہت بڑا سٹیپ ہے امریکہ کی جانب سے، وہ پاکستان کی امداد کولیشن سپورٹ کے حوالے سے بند کر چکا ہے، لیکن امریکہ کا یہ کہہ دینا کہ وہ پاکستان سے بات کرنے کے لیے تیار ہے بھی ایک بہت بڑا سٹیپ ہے، لیکن میں اپنے آپ کو کانگریجولیٹ نہیں کروں گا ابھی کہ یہ کوئی ایک بہت بڑا بریک تھرو ہے۔ امریکہ کا ابھی بھی ایک مسٹرسٹ پاکستان کے حوالے سے ہے، اور وہی جو وہ پاکستان سے بہت سالوں سے کہتا آیا ہے ڈو مور کے حوالے سے، وہ انہوں نے کسی اور طریقے سے کہا ہے، وہ کہ انہوں نے یہ لفظ استعمال نہیں کیے کہ پاکستان شوڈ ڈو مور، لیکن انہوں نے یہ واضح کر دیا کہ پاکستان کو جو ٹیررسٹ پاکستانی ٹیررسٹری سے آپریٹ کر رہے ہیں ان کو کنٹرول کرنا ہوگا، ان سے نبٹنا ہوگا، اور اپنے تعلقات افغانستان اور ہندوستان سے بہتر کرنے ہوں گے۔
جی جنرل بینرجی صاحب، ذرا مائک پومپیو کا اسلام آباد کا دورہ کیا ٹینجیبل تھا آپ کے خیال میں، کیونکہ کافی عرصے سے دونوں ملکوں کے درمیان تعلقات میں کافی ایک سرد مہری تھی اور کوئی زیادہ متحرک نہیں تھے یہ تعلقات، تو اب اس میں آپ کو لگتا ہے کہ آگے چل کے کوئی فرق پڑے گا؟ پاکستان میں نئی قیادت بھی آ چکی ہے۔
ہاں دیکھیے، میرے خیال اس میٹنگ کے بعد کافی کچھ اگریمنٹس ہو چکا ہے جو دونوں دیش کے لیے بہت امپورٹنٹ رہے گا۔ پہلے تو ایک کی بے آف بنگال میں 2019 میں ایک جوائنٹ ایکسرسائز ہوں گے، ٹرائی سروس ایکسرسائز ہوں گے، یعنی تینوں سروس کے ایکسرسائز کریں گے، ہوائی گراؤنڈ فورسز اور نیول فورسز دونوں سائڈ کے بیچ میں۔ ایک جو کامکاسا اگریمنٹ تھا، جو کمیونیکیشن اگریمنٹ تھا، جس کے مطابق سائن ہو چکا ہے اس میں، جس میں جو امریکہ کے ایڈوانس ویپن سسٹمس ہے وہ اگر انڈیا خریدنا چاہتے ہیں خرید دیتے ہیں، اس کے لیے پرمیشن مل جاتا ہے اور اس کو کنسیڈر کریں گے، اور باقی ہاٹ لائن بھی فارن منسٹر اور ڈیفینس منسٹر کے بیچ میں چالو ہو گیا ہے، तो और एक लिएजन ऑफिसर भी इंडियन नेवी से जो पाकिस्तान के नेवल कमांड है, सेंट्रल नेवल कमांड है, उसमें रहेंगे। तो इस तरीके से जो कॉपरेशन हो सकता है दोनों देश में वो बढ़ जाएगा। और मैं समझता हूँ कि जो अभी जो नए नए थ्रेट्स हो रहे हैं के बरखिलाफ, इंसर्जेंसीज वगैरह वगैरह, इसमें दोनों देश फिर तैयार रहेंगे अच्छी तरह से इनको डील करने के लिए।
अब एक कलेक्टिव क्वेश्चन है कि इस रीजन के अंदर अमेरिका के इंटरेस्ट प्राइमरीली क्या हैं, और पाकिस्तान और भारत दोनों एट अ टाइम अमेरिका के साथ कोलेबोरेशन में, स्ट्रेटेजिक पार्टनरशिप में, या उसके इंटरेस्ट की अचीवमेंट में कितनी पार्टनरशिप, बेहतर पार्टनरशिप प्रोवाइड कर सकते हैं?
देखिए, अभी विश्व में बहुत सारे बदलाव आ रहा है और बहुत सारे अनसर्टेनिटीज आ रहे हैं, इसमें से कि सबको अभी तैयार रहना पड़ेगा कि इसी मुताबिक खास उद्देश्य जो है भारत और अमेरिका के बीच में पार्टनरशिप के लिए, सबसे बड़ा तो यह है कि ये इंडो पैसिफिक ओशियनिक रीजन जो है, जो ओशन के इलाके है, ये खुला और सिक्योर होना चाहिए ताकि सारा पृथ्वी का, सारा देश का, विश्व का जो ट्रेड हो सके, होता है, वो अच्छी तरह से होना चाहिए, कोई रुकावट नहीं होना चाहिए, कोई लड़ाई के हालत हो जाने के लिए। और दूसरा है कि ये जो अलग डिस्टर्बेंस हो सकता है, सिक्योरिटी बरकरार काम हो सकता है, इसके बारे में अगर दोनों देश, अमेरिका और भारत, एक साथ मिलकर काम करते हैं तो बहुत अच्छा रहेगा इनको डील करने के लिए, और आसानी से ये कार्रवाई कर पाएंगे दोनों देश के लिए, भलाई के लिए ये बहुत ही अच्छा रहेगा।
नजम रफीक साहब, आपके एनालिसिस रीजन के अंदर अमेरिका के मफादात क्या, पाकिस्तान और भारत एट अ टाइम अमेरिका के साथ पार्टनरशिप में कहीं खुद भी फिट इन होते हैं या कहीं वो क्लैश ऑफ इंटरेस्ट उनका आता है?
देखिए, मैं मेरे ख्याल में अमेरिका का सबसे अहम जो इंटरेस्ट है साउथ एशिया के हवाले से, वो ये है कि अफगानिस्तान में पीस और रिकंसिलिएशन के प्रोसेस को आगे बढ़ाया जाए। ट्रंप एडमिनिस्ट्रेशन ये पहले ही वाजे कर चुकी है कि अब वो गनी गवर्नमेंट के साथ साथ तालिबान के साथ भी मुजाकरात के लिए तैयार है, और मैं समझता हूँ कि वो पाकिस्तान को इस बात पे पावर कराने तरह अब पाकिस्तान अपना तालिबान से असर रसूख डाल के उनको अमेरिका के साथ निगोशिएटिंग टेबल पे ले आए, ताकि अफगानिस्तान में किसी किस्म की पेशरफ्त हो सके अमन के हवाले।
सही।
जो कंसर्न है वो है चाइना का बढ़ता हुआ असर रसूख, स्पेशली वो जो चाइना इकोनॉमिक कॉरिडोर जो बना रहा है, जो 6 कॉरिडोर उन्होंने वाजे किए हैं, और एक पाकिस्तान के हवाले से जो सी पैक वाजे किया गया है, तो अमेरिका चाहता है कि किसी तरह इसको इस चाइना को चेक किया जाए, चाइना की एडवांसमेंट, खसूसर इकोनॉमिक एडवांसमेंट जो वो चाह रहा है पाकिस्तान के थ्रू सीपैक के हवाले से, उसको किसी हद तक कम किया जाए।
सही। सो इसका मतलब फिर ये है कि फिर पाकिस्तान के साथ ताल्लुकात में तो ऊंच नीच रहेगी, मुतवाते रहेगी। और ये भी देखा गया कि भारत भी, जहाँ तक चाइना कंटेनमेंट की बात हो, वहाँ पे भारत को गालबन उसमें कोई ज़्यादा एतराज़ नज़र नहीं आता है, लेकिन बात अगर रूस और ईरान के साथ ट्रेड की हो तो वहाँ भारत अपनी जो है रिजेंटमेंट वो शो करता है।
जी देखें, ईरान के साथ तो बिल्कुल वाजे है कि अमेरिका का एक कंसर्न है ईरान के न्यूक्लियर प्रोग्राम के हवाले से, लेकिन दूसरी जानब वो इस बात को भी मेरा ख्याल है समझने के लिए तैयार है कि उसको इस खत्ते में कुछ ना कुछ वर्किंग रिलेशनशिप रखनी होगी ईरान से, और वो हिंदुस्तान के थ्रू ये रिलेशनशिप कायम रखना चाहेगा। हिंदुस्तान ईरान के साथ एक चाबहार पोर्ट के ऊपर काम कर रहा है, और अमरीका समझता है कि ये उसको एक मुतबादल रास्ता फराहम करता है अफगानिस्तान में जाने के लिए। तो मैं समझता हूँ कि ईरान के हवाले से ज्यादा प्रेशर हिंदुस्तान से नहीं आएगा। हाँ, रूस के हवाले से आ सकता है, जो मिसाइल डिफेंस सिस्टम हिंदुस्तान रूस से खरीदना चाह रहा है, लेकिन दूसरी तरफ अमेरिका अपना भी रस्वत रसूख हिंदुस्तान के हवाले से बढ़ा रहा है। उन्होंने पहले ये एक एग्रीमेंट हिंदुस्तान के साथ किए जिसको हम ली मुआ के एग्रीमेंट से जानते हैं, लॉजिस्टिक एक्सचेंज के हवाले से, और अब खबर आई है कि अमेरिकन कंपनी लॉकहीड मार्टिन हिंदुस्तान में F-16 के जो विंग्स हैं वो मैन्युफैक्चर करेगी। तो मैं समझता हूँ कि जाहिर है बहुत सारी चीजें जो है वो डिप्लोमेसी से काउंट करेंगी। अमेरिका भारत के साथ मिलके मुस्बत किस्म के नतायज चाहता है इस खत्म।
बहुत शुक्रिया नजम रफीक साहब, इंस्टीट्यूट ऑफ स्टडीज इस्लामाबाद से आप हमारे साथ थे। मेजर जनरल दीपांकर बैनर्जी, डायरेक्टर इंस्टीट्यूट ऑफ पीस एंड कॉन्फ्लिक्ट स्टडीज, नई दिल्ली से आपने हमें ज्वाइन किया, आपका बेहद शुक्रिया। और सामने इस गुफ्तगु को हम आगे बढ़ाते हैं। साजिद आरड़ साहब हमारे साथ हैं, लीडिंग पाकिस्तानी अमेरिकन रिपब्लिकन और प्रेजिडेंट डोनाल्ड ट्रंप उनके करीबी मसाहिबीन में उनका शुमार होता है। उनके लिए बाकायदा मुस्लिम्स फॉर ट्रंप के नाम से कैंपेन चलाई, वो हमारे साथ हैं और हमें ज्वाइन कर रही हैं। इसमें आमिर लतीफ साहब सीनियर साफी हैं, तजियाकार हैं और उन्होंने एक रिसेंटली एक आर्टिकल इसी के ऊपर लिखा भी है जो माइक पोम्पियो का पाकिस्तान का दौरा था। तारण साहब हम बात करें अमरीकी लीडरशिप उसके पाकिस्तान और भारत के दौरे, और जाविया हमारा यह है कि बहुत सारे हवालों से जहां पे वो दोनों मुल्कों के साथ कोलेबरेट करता है, सो जो चीज़ें नई दिल्ली के मफादात में हैं अमरीका के साथ कोलेबरेशन या तावन के अंदर, उनमें इस्लामाबाद को तकलीफ होती है। जैसे सी पैक की बात अगर हम करें, चाइना की कंटेनमेंट पॉलिसी की बात करें, और कई चीज़ें ऐसी हैं जहाँ पे बराह रास्त जहाँ भारत के मफादात हैं तो अमेरिका भी उसको इंडोर्स नहीं करता, वो भले चीन से वो रूस से असले की ख़रीदारी हो या ईरान से तेल की। सो अमेरिका किस तरह के मफादात रखता है उस रीजन के अंदर, दिल्ली और इस्लामाबाद उसके किस किस सतह के ऊपर पार्टनरशिप हो सकते हैं, और ये जो हालिया दौरे हैं इसमें क्या टेंजिबल क्या नोटेबल था जो आपने मॉनिटर किया है?
सबसे पहले तो शुक्रिया आपने मुझे अपने प्रोग्राम में लिया। तो इसके कुछ तीन या चार वजूहात मैं आपको बताने की कोशिश करूंगा। सबसे पहले तो ये ऐसे दो कंट्रीज के रिलेशनशिप हैं जो फ्रेनमीज जो हैं, जो जिनको ये जो एक दूसरे के बगैर रह भी नहीं सकते और एक दूसरे के साथ चलने में दुश्वारियां भी आ रही हैं। ये इस जगह पे दोनों कंट्रीज के फॉरेन रिलेशनशिप खड़े हैं। लेकिन मेरे ख्याल में इस वक्त जो पाकिस्तान की जरूरत पड़ी अमेरिका को वो इस हवाले से कि अफगानिस्तान में उन्होंने अपनी एफर्ट्स को डबल अप कर रहे हैं कि तालिबान को किसी तरीके से नेगोशिएशन टेबल पे लाया जाए, तो उसके लिए वो समझते हैं कि पाकिस्तान इज अ वेरी इंपॉर्टेंट कंट्री और उसमें उनकी हेल्प कर सकता है। उस वजह से ही इन हालात के बावजूद जिसपे मिलिट्री हमारे पाकिस्तानी मिलिट्री ऑफिशियल्स की ट्रेनिंग और $300 मिलियन का पैकेज, ये सारा नेगोशिएशन को के लिए प्रेशर क्रिएट किया गया। और उस हवाले से पाकिस्तान, हालांकि जो आपको पता है हमारे एम्बेसीज के जो रिलेशनशिप जिस तरह के चल रहे हैं, रिस्ट्रिक्शंस हैं, उसके बावजूद पोम्पियो साहब ने वहां पे स्टॉप किया। तो इससे ये नजर आता है कि अमेरिका चाहता है कि किसी न किसी तरीके से पाकिस्तान को टेबल पे या किसी प्रेशर के जरिए अपनी चीजें मनवाई जाए, लेकिन अपने टर्म्स पे। दूसरी साइड पे पाकिस्तान चाहता है वहां पे मुसलसल नई एडमिनिस्ट्रेशन और हमारी जो दफाई एस्टेब्लिशमेंट है वो अपने टर्म्स पे बात करना चाहते हैं। जो कॉमन गोल है वो ये है कि अफगानिस्तान, हमारे नए प्राइम मिनिस्टर्स ने इमरान खान साहब ने भी कहा है कि हमारा म्यूचुअल इंटरेस्ट है अफगानिस्तान, पीसफुल अफगानिस्तान। तो उस हवाले से वो एक ऐसा एलिमेंट नजर आता है कि जिसकी वजह से दोनों कंट्रीज टेबल पे बैठ सकते हैं या बैठे हैं। अब उसमें जो मेरे ख्याल में पाकिस्तान के लिए एक विंडो खुली है, थोड़ी सी आइस मेल्ट हुई है कि इन सारे हालात के बावजूद पोम्पियो साहब एक दिन के लिए गए हैं, जो कि अशद जरूरी है इस वक्त, क्योंकि अमेरिका के साथ आपको पता है कि इंडिया अपना एग्रीमेंट कर रहा है डिफेंस का, और बिलखसूस रशिया से S-400 की जो एक कांग्रेस की रिस्ट्रिक्शन है रशिया पे, उसके उसकी वजह से ये बहुत जरूरी था, इसको कैप्चर करना चाहिए मेरे ख्याल में। मैं पाकिस्तानी गवर्नमेंट से ये एक्सपेक्ट कर रहा हूँ या नई एडमिनिस्ट्रेशन से कि वो इसको कैप्चर करेंगे और चीजें बैलेंस करने की कोशिश करेंगे ताकि खित्ते में चीजें अलाइंड हो सकें। अब उस हवाले से इंडिया गए हैं पोम्पियो साहब, वहां पे उनके काफी मजीद, और जिस तरह आप कह रहे हैं कि वो इंडिया को एक इस खत्ते में अपना पार्टनर फील करते हैं, तो इन चीजों में पाकिस्तान ने पिछले अरसे में इंडिया को काफी गैप दिया है कि वो यूएस के साथ अपने रिलेशनशिप ज्यादा इस्तेवाल कर सके, तो उस गैप को कम करने के लिए मेरे ख्याल में ये बहुत अच्छा दौरा था, बहुत खुशहाल चीज है।
लेकिन तारण साहब, मैं आमिर लतीफ साहब बात जाना चाहूंगा, लेकिन अगर बात जैसे आपने कहा है कि फोकस अफगानिस्तान है, और पिछली कम से कम एक दहाई से या दो दहाइयों से तो अफगानिस्तान सेंट्रिक ताल्लुकात रही हैं, सो माइक पोम्पियो की वहां मुलाकात के बाद भी कोई सी एलामिया में बराह रास्त अफगानिस्तान के ऊपर इतनी तवज्जो नहीं दी गई है? इस वक्त यहाँ हम अमरीका के अखबार देखें, तेजी देखें, और इवन वाइट हाउस के या अमरीका के जो आर्मी ऑफिशियल्स हैं उनके बयान देखें, वो ये ज़रूर चाहते हैं कि अफगानिस्तान की जंग जो है वो किसी अंजाम के ऊपर वो पहुँचे और उसमें पाकिस्तान का किरदार आम है, लेकिन इसमें कोई बराह रास्त बात नहीं की गई है, या आपको लगता है कि की गई है लेकिन उसको पब्लिक नहीं किया गया?
मेरे ख्याल में मैं इस चीज को देखूंगा, ये सिर्फ अभी इनिशियल स्टेजेस पे पहली मीटिंग थी। मेरे ख्याल में जो हमारे फॉरेन मिनिस्टर शाह महमूद कुरैशी साहब को जो अमेरिका आने की दावत दी गई है वो भी उसी कड़ी का हिस्सा है, और मेरे ख्याल में आगे ये एक डायलॉग शुरू करने की कोशिश की गई है। मेरे ख्याल में तो अफगानिस्तान या टेररिज्म ही एक वाहिद चीज है जो दोनों कंट्रीज को दोबारा टेबल पे लेके आ रहा है, उसकी वजह, उसके अलावा दूसरी वजह नजर कोई नहीं आती, मेरे ख्याल में कोई दूसरी रीजन नजर नहीं आती।
जी, जी, आमिर लतीफ साहब के
बावजूद सी पैक पे तहफात और बिल और हकाने ग्रुप पे तहफात और दूसरे, मेरे ख्याल में तो दिस वॉज अ सोल थिंग।
आमिर लतीफ साहब, बेहद शुक्रिया आपका, हमने आपका आर्टिकल जैसे ही आपने शेयर किया इसी मौजू के ऊपर, उसको इवन हम ज़्यादा पढ़ भी नहीं सके, लाइव शो के अंदर थे, लेकिन आपको हमने जहमत दी, अपना एनालिसिस दीजिएगा। माइक पोम्पियो का अमरीकी वजीर खारजा का इनालात में पाकिस्तान का दौरा, क्या आपको लगा सारा जब ये सिमट भी चुका है, सो अमरीकी वजीर खारजा की क्या तरजीह थी उनके एजेंडे में, किस तरह की कम्युनिकेशन रही, क्या नोटेबल है?
इस मुलाकात के दो पहलू हैं। नंबर एक तो बिल्कुल ये बात दुरुस्त है कि ये सारी जो मुलाकात थी और दौरा था ये अफगानिस्तान सेंट्रिक ही था। यहाँ पे माहिरीन इस हवाले से एक डिवाइडेड ओपिनियन रखते हैं। कुछ का ख्याल ये है कि अमरीका ने ये तस्लीम कर लिया है जहनी तौर पे, और अगर आप देखें, जब आप पहले ये देखेंगे कि उन्होंने डायरेक्ट तालिबान से बातचीत शुरू कर दी है, जो कि पहले 16 साल तक वो इससे डिनाई करते रहे हैं और वो इसको कहते रहे हैं कि अफगानिस्तान तालिबान को बिलाखिर अफगान गवर्नमेंट से ही बात करनी होगी। तो एक तरह से आप अगर ये देखें तो ये एक नया ट्विस्ट आया है इस पूरे मामले में, जिसकी वजह से हम इसको समझते हैं कि ये जो पाकिस्तान जो माहरीन ये कहते हैं कि अमरीका ने जो आर्म ट्विस्टिंग पाकिस्तान के साथ करनी थी वो शायद उसने रियलाइज कर दिया है कि वो आर्म ट्विस्टिंग कोई बहुत ज्यादा काम उनके नहीं आएगी। दूसरी राय इस पे ये है कि चूंकि अब सिचुएशन एक रीजनल सिचुएशन चेंज हो गई है, और उस तरह जो अमरीका पूरा एक रोल इंडिया को देना चाह रहा था, तो शायद वो उस बात पे भी अब उस तरह ना आए, स्पेशली कि जबकि ईरान के साथ अमरीका की मुखालफत मोल लेते हुए इंडिया ने तेल का मुआहदा करने का ऐलान किया, और उसके साथ साथ जो उसके थोड़े से कमजोर रिलेशन हुए थे रशिया के साथ उनको दोबारा स्ट्रेंथन करने की बात हुई है, तो एक पैराडाइम शिफ्ट आया है पूरे के पूरे रीजन में, कि जिसके बाद अमरीका को पुराने अपने उसी पुराने दोस्त की जरूरत पड़ी है कि जो कभी नीचे है और कभी ऊपर है। ये अगर आप 70 साल से देखें तो पाकिस्तान अमेरिका की हिस्ट्री यही है। और उसके साथ जो दूसरी बात आपने पूछी थी कि क्यों इतना ज्यादा हाईलाइट दोनों ऐलानियों में इसको नहीं किया गया, तो मेरे ख्याल में इसके मैं ये पर्सनली समझता हूँ कि शायद इसकी वजह ये है कि कोई दोनों तरफ से ऐसी यकीन दहानी या कोई ऐसी कॉजेंट चीज अभी सामने नहीं आई कि जिसका वो ऐलान कर देते, और इसको जो उन्होंने ऐलान बुलवाया दावत दी है शाह महमूद कुरैशी साहब को वाशिंगटन में, तो शायद इस हवाले से मजीद बात हो। जो मैंने अपनी मेरा एनालिसिस है वो मैं ये समझता हूँ कि शायद पाकिस्तान उस पोजीशन में नहीं है कि वो तालिबान को बहुत ज्यादा फोर्स कर सके अफगानिस्तान के मामले पे, डायरेक्ट अमरीका से मुज़ाकरात करने पे या टेबल पे लाने पे। तालिबान जो कुछ भी करेंगे वो अपनी मर्जी से करेंगे, इसकी एक मिसाल जो हमने दी भी है और शायद तारण साहब भी इसको सुन रहे हो, देखिए पिछले महीने ही सऊदी अरेबिया में एक बड़ी कॉन्फ्रेंस हुई और सऊदी अरेबिया का इनके एक रिलीजियस इन्फ्लुएंस है वो पाकिस्तान से कहीं ज्यादा है, और लेकिन उन्होंने अगर आप तालिबान का उस पर जो ऑफिशियल स्टेटमेंट देखें तो वो इतना सख्त है कि आप मतलब उसको आप कभी ऐसा अनप्रेसिडेंटली जो है ना वो एक सख्त उन्होंने वो दिया है। तो तो अब अगर मैं ये कहूँ, एक वन लाइनर आपको दूँ कि इस वक्त जो भी चीज होगी वो 90% डायरेक्ट अमेरिका और तालिबान के दरमियान होगी और दोनों की अपनी मर्जी से होगी। पाकिस्तान शायद इस पोजीशन में 17 या 18 साल की एक कंफ्यूज पॉलिसी के नतीजे में इस पोजीशन में नहीं है कि वो तालिबान का आर्म ट्विस्ट करके या फोर्स करके उनको जो है वो अमेरिका के साथ बराह रास्त मुज़ाकरात पे ला सके।
बहुत शुक्रिया आमिर लतीफ़ साहब, हमने आपको शॉर्ट नोटिस में ज़हमत दी। तारिक साहब आप हमारे साथ रहेंगे, एक चंद सेकंड के हम ब्रेक लेते हैं। माफ़ी चाहता हूँ, ब्रेक के बाद अगले सेगमेंट में आपके बड़े अहम हम कमेंट्स लेना चाहेंगे अगले इशू के ऊपर, चंद सेकंड के ब्रेक के बाद।
अब आपके हाथ में, पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए जो ऐप स्टोर पर भी दस्तियाब है। वीओए उर्दू अब आपके हाथ में।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम है जहाँ रंग मैं हूँ असद हसन और प्रोड्यूसर हमारे साथ असफर इमाम। और प्रोग्राम के इस हिस्से में हम बात करेंगे न्यूयॉर्क टाइम्स में छपने वाले मजमून से मुतालिक मुतनाज़े मामले के ऊपर। ये मजमून बताया ये गया, दावा यह किया गया न्यूयॉर्क टाइम्स की जानिब से कि ये सदर डोनाल्ड ट्रंप उनकी इंतजामिया में शामिल वाइट हाउस का हिस्सा एक आला अहम अहदेदार की कहा है, जिन्होंने ये लिखा है जिसमें सदर डोनाल्ड ट्रंप और उनकी पॉलिसियों पे काफ़ी तनकीद की गई है और उद्दार ने अपना नाम जाहिर नहीं किया। लेकिन सदर डोनाल्ड ट्रंप ऐसे किसी भी नाकिद को जो खासतौर पे अपना नाम नहीं बताते हैं उसको वो फेक डिक्लेयर कर रहे हैं और उनका ये कहना है कि अगर न्यूयॉर्क टाइम्स के पास ऐसा कोई नाम है तो फिर वो तजवीज़ करें। माइक पोम्पियो ने जब वो दिल्ली के अंदर मौजूद थे अमरीकी वजीर खारजा, उन्होंने बहरहाल अपने रेफरेंसेस की तरदीद की कि कम अज़ कम ये खत उनकी तरफ से नहीं लिखा गया और उन्होंने इसको बहुत अफसोसनाक करार दिया कि ऐसा नहीं होना चाहिए था। लेकिन ये चीज़ें हैं जो सदर डोनाल्ड ट्रंप का के लिए बज़ाहिर एक दबाव बढ़ा रही हैं या उनके लिए परेशानी का सबब बन रही हैं। कई एक डेवलपमेंट्स गाय गाय होती रहती हैं, ऑलरेडी कुछ तहकीकात चल रही हैं। एनालिसिस हम लेंगे कि आखिर न्यूयॉर्क टाइम्स एक बड़ा अखबार है, क्या वो ऐसा मजमून शाया कर सकता है जिसमें वो ये कह रहे हैं कि राइटर का नाम सीगा इराज में है, लेकिन क्या ये मुमकिन है कि राइटर का नाम दस्तखतों के बगैर हो? न्यूयॉर्क टाइम्स किस से रिस्पॉन्सिबिलिटी के साथ आमतौर पर काम किया करता है और इस लेटर के पीछे क्या हकीकत हो सकती है? क्या असल फर्द शख्स या अहदेदार का नाम सामने आ सकता है कभी, या न्यूयॉर्क टाइम्स से कोई असेसमेंट में गलती हुई है? एनालिसिस के लिए हमारे साथ साजिद तारिक साहब मौजूद हैं, तफसीली तारफ आपके साथ हम उनका करा चुके हैं। प्रेसिडेंट डोनाल्ड ट्रंप उनके करीबी मसाहिबीन में हैं और रिपब्लिकन लीडर हैं। अली इमरान हमें ज्वाइन कर रहे हैं, वाशिंगटन बेस्ड जर्नलिस्ट हैं, कॉलमिस्ट हैं और वो हमारे साथ हैं। अली इमरान, पहले आप अपनी राय दीजिएगा ताकि फिर हम तारिक साहब से रिएक्शन ले सकें। ये क्या कज़िया है आपके ख्याल में जो न्यूयॉर्क टाइम्स ने इतना बड़ा आर्टिकल शाया किया है? काफ़ी क्रिटिक है उसके अंदर सदर डोनाल्ड ट्रंप के लिए, उनकी पॉलिसियों के ऊपर, और काफ़ी उसमें भद भी उड़ाई गई है। कहा यह क्या है कि कई कैसे हैं जो जहां पे सदर डोनाल्ड ट्रंप को अगर हम वाइट हाउस के ऑफिशियल्स मना ना करें तो बहुत ज़्यादा मुश्किल हो सकती हैं। स्ट्रीट क्या आपको ये सारा मामला समझ आता है?
इसमें तो दो तीन पहलू हैं। देखें, नंबर वन ये है कि जो न्यूयॉर्क टाइम्स है वो तो एक दुनिया का एक एस्टेब्लिश्ड इदारा है, तो मैं समझता हूँ कि उनके पास वो जो अपने लीगल उनके एडवाइजर्स हैं उनसे भी मशवरा करते हैं कि इतने बड़े मामले पे एक एनोनिमस किसी को एट्रीब्यूट किए बगैर या किसी का सीगा राज में रखते हुए नाम, तो इतना बड़ा एक आर्टिकल जिसके ऊपर बहुत हाई स्टेक्स हों उसको पब्लिश किया जाए, ये तो हमारे पास ऐसी अभी कोई लेटेस्ट नहीं है इन्फॉर्मेशन। लेकिन मैं एक आपको लेटेस्ट इन्फॉर्मेशन ये दे सकता हूँ कि अभी राज शाह जो कि डिप्टी सेक्रेटरी हैं, प्रेस सेक्रेटरी हैं व्हाइट हाउस में, उन्होंने कहा है कि जिसने एडमिनिस्ट्रेशन में कोई ऐसा बंदा नहीं है और ऐसी बातें किसी ने ऐसे ख्यालत का इजहार नहीं किया, और जिसने ये ख्यालत का इजहार किया है उसको अपने आप को आश्कार करना चाहिए और फौरन रिजाइन करना चाहिए। दूसरी ये बात है कि मैं इसको एक तसलसल समझता हूँ कि जिसमें सदर ट्रंप का जब वो बहसियत एक कैंडिडेट थे उससे लेके अब तक जो उनका मीडिया से ताल्लुक रहा है खास तौर पे, और एक जो टेंशन रही है और फेक मीडिया का जो उन्होंने एलिगेशन सुनाई और मीडिया की तरफ से भी जो आपको पता है कि उनका वो पॉलिसीज पे क्रिटिसाइज भी किया जाता है, तो ये उसका एक तसलसल मुझे नजर आ रहा है।
صحیح. اپنے ہمارے سامعین جانتے ہیں, ہماری رپورٹس میں بھی یہ چل رہا ہے مختصر یہ کہ یہ جو لیٹر شائع ہوا ہے اس کے اندر مصنف کا, جو کہ نامعلوم مصنف ہیں, ان کا دعویٰ یہ ہے, ان کا کہنا یہ ہے کہ صدر ٹرمپ کو انہوں نے اخلاقی اقدار سے آری اور تجارت اور جمہوریت مخالف شخص قرار دیا ہے. مضمون نگار یہ بھی لکھتے ہیں کہ صدر ٹرمپ کے زیر صدارت جو اجلاس ہوتے ہیں بیشتر ان میں جس موضوع پر گفتگو نہیں ہوتی, کئی ایک ایسے موضوعات ہیں, لیکن صدر ٹرمپ اپنے ٹویٹر میسیجز میں بڑے بلند بانگ دعوے کرتے ہیں. کافی سنجیدہ نوعیت کے ایلیگیشنز ہیں. جی ساجد آرڈ صاحب, یہ کیا قضیہ ہے آپ کے؟
مجھے کوئی شاک یا کوئی اس طرح کی چیز یا اس طرح کو مجھے عجیب چیز نہیں لگی, کیونکہ میں دیکھ رہا ہوں مسلسل پچھلے دو سالوں سے جو ایک جنگ جاری ہے, جو ایک ڈویژن ہے جرنلسٹ ایک سائڈ پہ اور جو ایک وار اگینسٹ ڈونلڈ ٹرمپ, تو اس پہ یہ پہلی چیز نہیں ہے. پہلے واشنگٹن پوسٹ بھی اس طرح کی چیزیں کر چکا ہے, 11 خواتین لے کے آ چکے ہیں. اور دوسرا سب سے بڑی بات تو یہ لیٹر لکھنا, اس سے پہلے جو ایڈمنسٹریشن کے حصہ تھی آمروسا, انہوں نے بک لکھی ہے تب بھی اس کا کوئی اثر نہیں ہوا. اس کی وجہ یہ کہ یہ ساری چیزیں یہ ڈونلڈ ٹرمپ صاحب کے اپنا جو ان کا ایک وہ جس طرح کہتے ہیں فیک نیوز دا نیم, اس کو تقویت دے رہا ہے یہ آرٹیکل مزید. اور دیکھیں امپیچمنٹ کی باتیں ہو رہی ہیں دوسری, میں ان سب چیزوں کے حوالے سے ایک یہ چیزیں ایک سائڈ پہ, ہم امریکہ کی جی ڈی پی دیکھیں 4.1%, یا انمپلائمنٹ دیکھیں 3.8%, $5.5 بلین کا ٹیکس پیکج دیا ہے امریکہ کو انہوں نے, امریکن اکانمی از تھرائیونگ, ڈاؤ جانس کو دیکھیں اٹ از آؤٹ آف کنٹرول. اور دوسرا فارن پالیسی پہ جس طریقے سے ڈونلڈ ٹرمپ سب چیزوں کو ڈیل کر رہے ہیں, اگر میرے خیال میں یہ ساری چیزیں اس لیٹر کو اس آرٹیکل کو ڈسکریڈٹ کر دیتی ہیں کہ ان کے خلاف, جس طرح نیو یارک ٹائمز نے یہ لیٹر لکھا ہے اس حساب سے دیکھا جائے تو پھر وائٹ ہاؤس میں تو میوٹنی ہو چکی ہے. انہوں نے تو وہاں وائٹ ہاؤس کے ایڈمنسٹریشن کا کوئی بھی بندہ ایسا نہیں چھوڑا, انہوں نے کہا وہاں پہ ہر بندہ ان کا چیف آف اسٹاف ان کے خلاف ہے, سیکرٹری آف ہوم لینڈ سیکیورٹی ان کے خلاف ہے, کیلیگن, انہوں نے تو کوئی ایسا انسان چھوڑا نہیں ہے جس کے بارے میں انہوں نے چیزیں پک نہیں کی. اس طرح وائٹ ہاؤس نہیں چل سکتا, اس طرح گورنمنٹس نہیں چلتی. ہاں یہ ضرور میں کہوں گا کہ واشنگٹن ڈی سی میں ابھی بھی ایک شیڈو گورنمنٹ چل رہی ہے جو کہ سوشلسٹ زین کی مالک ہے, جو کہ اوباما اپوائنٹڈ ہے, جو ڈونلڈ ٹرمپ صاحب کی ایز اے فلیور دیکھنا چاہتی ہیں.
لیکن ڈاکٹر صاحب یہاں پہ تو بڑے ڈیفیمیشن لاز موجود ہیں, اور یہ ادارے جو ہیں جیسے علی عمران نے بھی کہا کہ بہت ناپ تول کے چھان پھٹک کے بعد ایسے مضامین شائع کرتے ہیں, اگر یہ اعتراضات ہیں جیسے آپ نے پوائنٹ آؤٹ کیے ہیں تو پھر تو چیلنج بھی کیا جا سکتا ہے, آپ لائر بھی ہیں.
اس میں چیلنج کرنے سے وائٹ ہاؤس کس کس چیز کو چیلنج کرے گا؟ میرے خیال میں تو شروع میں جب ڈونلڈ ٹرمپ صاحب ابھی نئے الیکٹ ہوئے تھے تو مجھے اب یاد نہیں ہے, میرے خیال یو ایس اے ٹوڈے نے کہا تھا کہ ڈونلڈ ٹرمپ صاحب تو اسٹیئر سے ڈرتے ہیں, یہ تو اسٹیئر سے اتر نہیں سکتے. کسی نے کہا تھا جی اپنا یہ اندر بیٹھ کے کارٹون دیکھتے رہتے ہیں. اس طرح کی چیزیں پھر دیکھیں ڈیفیمیشن میں کیا کیا چیزیں وائٹ ہاؤس کے پاس, یا تو پھر گورنر چھوڑ کے وہ ان کے پیچھے چلے جائیں. لیکن میرے خیال میں جرنلزم ایک مذاق بن چکا ہے, اور میرے خیال میں میجورٹی آف امریکنز جو ہیں اب وہ ان چیزوں کو توجہ نہیں دے رہے. اور دیکھ لیں ڈونلڈ ٹرمپ صاحب کی پاپولیرٹی دیکھ لیں, ان کا ریڈ سوئنگ دیکھیں گے. ابھی مڈ ٹرم الیکشن آ رہا ہے, وہ تو سارا دودھ کا دودھ پانی کا پانی ہو جائے گا. اس آرٹیکل کا تو ابھی مہینے دو مہینے میں اس میں جواب آ جائے گا گورنمنٹ کا.
جی علی عمران صاحب, ہم نے آپ کو ساجد طارق صاحب کے سامنے بالکل لا کھڑا کیا, تو آپ ذرا صحافت کو ڈیفینڈ کریں, بتائیں کہ واقعتاً کیا نیو یارک ٹائمز جیسے ہم نے کہا کہ پھر وہ کیوں, اگر یہ بات لیٹس سے کہ کسی کورٹ تک پہنچتی ہے تو آپ کو لگتا ہے کہ نیو یارک ٹائم کے پاس مصدقہ ڈاکومنٹس ہوں گے جس میں وہ اپنے موقف کو پروو کر سکیں گے کورٹ کے اندر؟
جی میرا خیال ہے میں آپ سے اتفاق کرتا ہوں کہ وہ ان کے پاس کچھ نہ کچھ ایسا ہوگا. باقی جہاں پہ یہ ساجد طارق صاحب نے اپنے پوائنٹ آف ویو بتایا, وہ تو ظاہر پارٹی کا ہے اور ان کا ایک جو چلتا آ رہا ہے وہ سب کو نظر آ رہا ہے, لیکن یہ کہ میں اس کا یہ جو امپورٹنٹ امپیکٹ اس کا جو امپلیکیشن ہو سکتی ہے, ابھی انہوں نے الیکشن کا بھی ذکر کیا, تو میرے خیال میں کیونکہ باب وڈ ورڈ کی ایک کتاب جو آ رہی ہے اس کو بھی سامنے رکھے ہیں, پھر یہ آرٹیکل بھی آ رہا ہے, تو میں سمجھتا ہوں کہ پریزیڈنٹ ٹرمپ پہ اس وقت ایک قسم کا بہت بڑا پریشر بن رہا ہے, اور یہ کیونکہ مڈ ٹرم کا سال ہے الیکشن کا, تو اس کے میں سمجھتا ہوں کہ کچھ نہ کچھ اس کے اثرات ہو سکتے ہیں کہ یہ کہ کسی طرف بھی, یعنی کہ دونوں پارٹیز جو ہیں, دونوں یعنی آئی مین کہ ایک تو سپورٹرز ہیں ظاہر ہے صدر ٹرمپ کے, دوسری طرف وہ ایک جو انڈیپینڈنٹ یا لبرل میڈیا ہے وہ بھی ظاہر ہے کرٹیسزم کرتا رہے گا, تو اس کا میں سمجھتا ہوں کہ ایک امپورٹنٹ امپیکٹ ہو سکتا ہے اس سال میں.
بہت شکریہ آپ کا علی عمران, آپ نے ہمیں جوائن کیا. ساجد عارف صاحب آپ کے بھی ہم ممنون ہیں آپ ہمارے ساتھ رہے. سامعین ایک بریک, بریک کے بعد واپس آتے ہیں پروگرام کے اگلے سیگمنٹ پہ بات کرتے ہیں.
وی او اے اردو اب آپ کے ہاتھ میں,
پڑھیے دیکھیے سنیے سیو کیجیے فالو کیجیے.
دور جانے کی ضرورت نہیں, وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو اسٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں.
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے جو اب ایپ اسٹور پر بھی دستیاب ہے.
وی او اے اردو اب آپ کے ہاتھ میں.
یہ وائس آف امریکہ واشنگٹن ہے, پروگرام ہے جہاں رنگ, میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ اسور امام. اور بات ہم کریں گے پروگرام کے اس حصے میں ذرا پاکستان اور بھارت دو سوسائٹیز کا ایک ایسی اکیڈیمک موازنہ ہے, دو میجر ڈیولپمنٹس ہیں دونوں اطراف میں. پہلے اگر ہم بھارت کی بات کریں تو وہاں پہ سپریم کورٹ نے, بھارت کی سپریم کورٹ نے ایک بہت ہی تاریخ ساز کم از کم یا بہت ہی اچھوتا فیصلہ بھارت کے معاشرے کو سامنے رکھتے ہوئے وہ دیا ہے. بھارت کی سپریم کورٹ کے چیف جسٹس دیپک مشرا نے اپنا جو فیصلہ دیا اس مطابق انہوں نے کہا ہے کہ جو دو بالغ افراد ہیں ان کے درمیان, چاہے وہ ہم جنس پرست ہوں, اگر وہ باہمی رضامندی سے کوئی رشتہ قائم کرتے ہیں تو اس کو غیر آئینی قرار نہیں دیا جا سکتا ہے. یعنی وہاں پہ جو بھی ہم جنس پرستی ہے, خواہ وہ خاتون کا خاتون کے ساتھ تعلق ہے, مرد کا اس کے ساتھ, یا ایون مرد کا خاتون کے ساتھ, سو یہ جو سیکشول اورینٹیشن ہے یا ریلیشن شپ ہے اس کے اندر جو ول ہے دو افراد کی, اس کو بہت اہمیت دی گئی ہے اور اس کو ایک لیگل کور مل گیا ہے. بھارت میں بھی اسی طرح, پاکستان میں جس طرح سے ہم دیکھتے ہیں کہ پولیس جو ہیں وہ دو ایڈلٹس کو عام طور پہ وہاں سے بھی اطلاعات آتی رہتی ہیں کہ ان کو ہراساں کیا جاتا ہے کہ آپ کیا کوئی ریلیشن شپ لیگل لیجیٹیمیٹ ہے یا نہیں ہے, لیکن اس فیصلے پہ بہت زیادہ خوشی پھر منائی جا رہی ہے. اور یہ فیصلہ اس وقت میں آیا جب بھارت کے اندر ایک ایسی حکومت موجود ہے جو کنزرویٹو خیال کی جاتی ہے بھارتیہ جنتا پارٹی کی, اور اس کے جو تصورات ہیں وہ اس فیصلے کے بالکل منافی ہو سکتے ہیں. پاکستان وہاں پہ بھی ایک قدامت پسند اور معاشرہ خیال کیا جاتا ہے بہت سارے تبصرہ نگاروں کے نزدیک, اور اس میں جو ڈیولپمنٹ ہے وہ یہ کہ پاکستان تحریک انصاف نئی حکومت ہے, نئے مینڈیٹ کے ساتھ آئی ہے, اور وزیر اعظم نے 10 رکنی جو ایڈوائزری کونسل اپوائنٹ کی, اس میں ایک عاطف میاں کا نام ہے جن کا تعلق بتایا جاتا ہے کہ وہ جماعت احمدیہ کے ساتھ ہے. اور پاکستان کے اندر سوشل میڈیا پہ ایک کیمپین چل رہی ہے, وزیر پاکستان کے اطلاعات و نشریات ان کو واضح کہنا پڑا ہے کہ کچھ بھی ہو جائے حکومت اپنے اس فیصلے سے واپس نہیں ہٹے گی, اور کسی بھی اقلیتی رکن کو اتنا ہی حق ہے حکومت کے اندر کام کرنے کا جتنا کہ اکثریت کو ہو سکتا ہے. لیکن تحریک انصاف کے اپنے حامی خیال کیے جانے والے بہت سارے اس کے جو سوشل میڈیا کے اوپر سرگرم رہنے والے لوگ ہیں وہ اس فیصلے کی مخالفت کر رہے ہیں. عام طور پہ یہ دیکھا گیا ہے کہ بہرحال اس سارا جو اگر اس وقت جو قدامت پسندی کئی ریفرنسز میں ہے جو 70s میں تھی, جو جنرل ضیاء الحق کے ٹائم میں تھی, وہ آج نہیں ہے. کیا یہ رویے, یہ رجحانات بدلنے والے ہیں, بدل سکتے ہیں, اس طرح کی بحث مباحثے ایک چیزوں کو ایک جگہ پہ لا سکتے ہیں, اور کیا بھارت کے اندر جو یہ فیصلہ ہے یہ اکثریتی سطح پہ اوپر سوسائٹی کے اندر یہ اس کو ڈائجسٹ کیا جا سکتا ہے؟ ہمارے ساتھ ہیں فرحانہ شاہ صاحبہ, سینئر لائر ہیں ممبئی بھارت سے, انہوں نے ہمیں جوائن کیا ہے. رانا محبوب صاحب ہمارے ساتھ ہیں, تجزیہ کار, کالمسٹ, انالسٹ اور رائٹر ہیں, انہوں نے ہمیں جوائن کیا ہے. سو فرحانہ شاہ صاحبہ, اس فیصلے کے پس منظر میں ہمیں کچھ تفصیلات بھی آپ دے سکتی ہیں, اور دوسرا جو ہم نے سوال کیا ہے کہ کس طرح کی مزاحمت معاشرے سے, سوسائٹی سے آ سکتی ہے, فیصلہ اپنی جگہ پہ موجود رہے گا یا اس کے خلاف کچھ گروپس اپیل میں جا سکتے ہیں, اور اگر موجود رہے گا تو اوور آل جو کہنا چاہیے کہ جو سوسائٹی کے فیبرکس ہیں اس کے اوپر کیا فرق پڑے گا؟
جی, سب سے پہلے میں آپ سب کا شکریہ ادا کروں گی تہ دل سے کہ آپ نے مجھے اس شو کا انوائٹ کیا. اس کے علاوہ جو آپ کے سوالات ہیں کہ اس کی مخالفت ہوگی نہیں ہوگی اور یہ سارا سوسائٹی میں ایکسپٹ ہوگا نہیں ہوگا, تو بہت ساری چیزیں ہیں جو کچھ معاشرے کے لوگ ایکسپٹ کرتے ہیں, کچھ معاشرے کے لوگ نہیں ایکسپٹ کرتے. اینڈ بیسیکلی دیکھا جائے تو ایسے ریلیشن جیسے ایک عورت کا عورت کے ساتھ ریلیشن یا ایک مرد کا مرد کے ساتھ ریلیشن, ان فیکٹ اگر ہم دیکھیں تو اٹ از اگینسٹ نیچرل لاز آف دا لینڈ یا نیچر لا جو بولیں گے ہم اٹ از ٹوٹلی اگینسٹ نیچر لا بٹ خیر آنریبل سپریم کورٹ اینڈ دے ہیو ڈیسائڈیڈ سو وی ہیو ٹو ایکسپٹ دا سیڈ لا بٹ اسٹل as far as my own understanding or my own feelings go it is really very sad that the nature's law are being you know bifurcated in such a manner that we have to accept such things which
دیکھیں فرحانہ یہاں پہ ہم امریکہ میں دیکھ رہے ہیں یہاں پہ جو بھی ایل جی بی ٹی لاز کے جو ایڈوکیٹس ہیں وہ بھی یہ کہتے ہیں کہ یہ بھی لا آف نیچر ہے کیونکہ ہر انسان کی اپنی اورینٹیشن اس کی انڈیویجول نیچر کے اوپر ہے نیچر گیون بائی دا نیچر سو اس لیے ان کو یہ رائٹ ہے
بیسیکلی تو میں نے پہلے ہی کہا نا کہ کچھ معاشرے کے لوگ ہیں جو اس کو ایکسیپٹ کرتے ہیں کچھ معاشرے کے لوگ ہیں جو اس کو ایکسیپٹ نہیں کرتے ہیں تو بیسیکلی دیکھا جائے تو اٹ آل ڈیپینڈ آن پرسن ٹو پرسن ہاؤ دے فیل اینڈ ہاؤ دے ایکسیپٹ
نہیں تو اس میں الٹیمیٹلی دیکھیں یہ لوگوں کے قبول کرنے یا نہ کرنے کی تو بات ہی ختم ہو گئی جی پھر میں یہ کہہ رہا ہوں کہ لوگوں کے قبول کرنے یا نہ کرنے کی بات نہیں بات تو اسٹیٹ کی ریسپانسبلٹی کی آ گئی اسٹیٹ نے کہا جی آپ کو قبول نہیں کرتے آپ نہ جائیے اس طرف لیکن اگر کوئی اس طرح رہ رہا ہے تو آپ اس کو تنگ نہ کریں آپ اس کی لائف میں انٹرفیئر نہ کریں بیسیکلی تو لا یہ ہے سو اس حد تک ایکسیپٹیبل ہوگا سوسائٹی کو
دیکھیے کچھ بہت ساری جگہوں پہ جیسے میں نے پہلے کہا کہ کچھ لوگ ایکسیپٹ کریں کچھ لوگ نہیں ایکسیپٹ کریں تو جو سوسائٹی ہے جہاں پہ یہ ساری چیزیں ایکسیپٹ ہوتی ہیں وہاں ڈیفینیٹلی کوئی لوگ آبجیکشن نہیں اٹھائیں گے کچھ نہیں کریں گے بٹ باقی جگہوں پہ اگر ہم لوگ دیکھیں تو یو نو کائنڈ آف اے سوشل بائیفرکیشن بھی آ جاتا ہے اس میں دیٹ یو نو دے آر ٹوٹلی اوائڈیڈ نو ڈاؤٹ دے ڈونٹ ریز اینی پوائنٹ دے ڈونٹ ٹربل دیم دے ڈونٹ بٹ یو نو دے ڈونٹ وانٹ ٹو مینٹین ریلیشنز ود دیم جی
رانا محبوب صاحب ہمارے ساتھ ہیں ان کی رائے لیتے ہیں ایک تقریب میں موجود ہیں لیکن ہمارے لیے انہوں نے وقت نکالا ہے رانا صاحب ذرا اپنی رائے دیجیے گا بھارت کے اس فیصلے کے اوپر اور اس کے اثرات کیا سرحد کے دوسری پار بھی جائیں گے
اب دیکھیے آپ بات کر رہے تھے محترمہ بھی اس سے بات کر رہی تھی کہ ایکسیپٹیبلٹی اس کی کیا ہوگی
جی
اب میر صاحب کا ایک شعر ہے کہ میر کیا سادہ ہے بیمار ہوئے جس کے سبب اسی عطار کے لونڈے سے دوا لیتے ہیں یعنی ہسٹوریکلی اگر آپ دیکھیں
جی
اور اسی طریقے سے آپ لٹریچر میں دیکھیں چاہے وہ فوک لٹریچر ہے اردو لٹریچر ہے یا پرشین لٹریچر ہے اس میں اس کی ایک طرح کی سائلنٹ ایکسیپٹیبلٹی موجود ہے
صحیح
لیکن معاشرہ چونکہ ہپوکریٹیکل ہے وہ اس کو اس ہپوکریسی کو پائٹی کا نام دیتا ہے اس کو پائٹی کا نام دے کر اور ان کو کنڈیم کرتے ہیں مثلاً آپ کو یاد ہوگا کہ تاریخی طور پر 1300 غالباً سن ہے 1320 کا قطب الدین مبارک شاہ سلطان تھے دلی کے اور ان کے محبوب تھے خسرو خان
جی
جنہوں نے بعد میں ان کو قتل کیا اور خود حالانکہ وہ پنوار تھے ریاست گجرات کے رہنے والے تھے اینڈ ہی واز ناٹ اے مسلم ہندو تھے لیکن انہوں نے پھر سلطانی کی ایک سال کے لیے سلطان ناصر الدین محمد کے نام سے تو یہ کہنے کا مطلب یہ ہے کہ ہمارے ایون جو یہ تو ہے بادشاہوں کی بات صوفی لٹریچر میں بھی اگر آپ دیکھیں تو اس کے ریفرنسز کہیں پہ میوٹ ہیں کہیں پہ کافی ایکسنچویٹڈ ہیں لیکن وہ ایسے ریفرنسز آپ کو مل جاتے
آپ یہ فرما رہے ہیں کہ یہ پاکستان ہو یا بھارت دونوں معاشروں کے اندر اس کے واضح فٹ پرنٹس موجود ہیں ایکسیپٹیبل ہے قابل قبول رجحان ہے لیکن اگر اس کو لیگلائز کرنے کی یا کھلے عام اس پہ بات کرنے کی بات ہو تو لوگ ناپسند کرتے ہیں
جی ایگزیکٹلی اب اس میں انڈین سپریم کورٹ نے جو یہ فیصلہ کیا ہے آپ یہ دیکھیں 2001 سے چل رہا ہے پہلے ہائی کورٹ نے اس کو 377 جو سیکشن ہے انڈین پینل کوڈ کا اس کو انہوں نے ختم کیا پھر اس کے خلاف اپیل ہوئی سپریم کورٹ نے اس کو سپریم ہائی کورٹ کے فیصلے کو اوور ٹرن کیا پھر اس پہ اپیل ہوئی اور اب آ کے اس کا فائنل یہ ڈیسیژن ہوا ہے اینڈ اٹ از اے مطلب ہسٹورک ڈیسیژن آپ اس کے پروز اینڈ کونز پہ بات ہوتی رہے گی डिबेट होगी। जैसे मुसरमा फरमा रही थी कि इसके प्रो भी हैं लोग, इसके अगेंस्ट भी हैं लोग, फॉर एंड अगेंस्ट जो है वो डिबेट चलेगी सोशल मीडिया।
अब जरा हमारा भी एक एकेडमिक डिबेट थी, अब जरा सोशल मीडिया का भी और डिबेट की बात करें तो जरा पाकिस्तान के अंदर भी एक इशू है। एक एलिजिबली या ज़ाहरी तौर पे जिसका कहा जाता है कि अहमदिया जमात से ताल्लुक है और मुशीर एडवाइजरी काउंसिल हुए हैं, और पाकिस्तान में सोशल मीडिया की सतह के ऊपर एक तूफान है, पीटीआई के अपने जो हामी हैं वो भी इसकी मुखालफत कर रही हैं। सो ये चीज़ें क्या टेस्ट करती रहती हैं सिस्टम को, निज़ाम को, लोगों के हौसलों को टाइम टू टाइम, और अल्टीमेटली ये धूल बैठेगी, चीज़ें एडजस्ट होंगी, एक्सेप्टेंस पैदा होगी। इस वाक़े के अगेंस्ट ज़रा इसका कंट्रास्ट अगर आप कंट्रास्ट में देखें तो काफ़ी ज्यादा मुजाहमत नजर आती है पाकिस्तान के अंदर।
इसमें भी अगर आप देखें तो 1974 में जो कॉन्स्टिट्यूशन में अमेंडमेंट हुई जिसके मुताबिक अहमदियों को गैर मुस्लिम करार दिया गया, अब सवाल ये है कि क्या अहमदी अकलियत है या नहीं है। अगर वो अकलियत है और पाकिस्तान का आईन उन्हें अकलियत मानता है तो फिर उनके साथ भी वही सलूक होना चाहिए चाहिए जो जस्टिस भगवान दास के साथ हुआ या बाकी अकलियतों के साथ होता है। अच्छा, बहुत से हमारे जो अहमदी लोग हैं या शहरी हैं पाकिस्तान के, वो अफवाज पाकिस्तान में मुलाजमत करते हैं, सिविल सर्विसेज में काम करते हैं, पाकिस्तान से वफादारी का हल्फ उठाते हैं। अब इस मसले पे भी मेरा ख्याल है फाइनली समबडी शुड गो टू द सुप्रीम कोर्ट,
सही,
और इस पे एक राय लेनी चाहिए कि क्या ये लोग पाकिस्तान के शहरी हैं, उनको अकलीतों के हकूक हासिल हैं या नहीं है,
और हैं तो फिर क्या वो ज़ाहिर निज़ाम है उनके लिए, आप उनके लिए रोजगार और इन चीज़ों के दरवाजे बंद नहीं कर सकते। मुझे कदा कलामी की माफी, इसको वाइंड अप करना है। फराना शाह साहब, इस ऊपर ये पाकिस्तान वाले हवाले पे भी आप अपना कमेंट दीजिएगा। अगर हम भारत में, क्योंकि पाकिस्तान में आपको लोग सुन रहे हैं, भारत में मुख्तलिफ मजाहब के लोग हैं, मुसलमान हैं, सिख हैं, ईसाई हैं, हिंदू हैं, पारसी हैं, मुख्तलिफ मजाहब के लोग हैं, सो अगर वहाँ पे किसी अहदे के ऊपर, वहाँ पे तो हमने भारत में मुसलमान को प्रेसिडेंट भी देखा है, सो अगर किसी अकलियत का बंदा आ जाए तो क्या वहाँ पे भी रिजेंटमेंट या एहतजाज होता है? लगता है कि उनकी लाइन जो है वो मुनकता होगी। बहुत शुक्रिया आपका राणा महबूब साहब, आप हमारे साथ हैं, फराना शाह साहब हमारे साथ हैं, उनका भी बहुत शुक्रिया, और प्रोग्राम का हमारा ये आखिरी सेगमेंट है उसके ऊपर हम बात करेंगे। प्रोग्राम के हमारे आखिरी जो सेगमेंट है उसमें गुफ्तगू होगी पाकिस्तान के अंदर ख़वातीन जिनके ऊपर तशद्दुद या डोमेस्टिक वायलेंस अक्सर हमारे मौजूदात का हिस्सा रहता है, और एक और विक्टिम तशद्दुद का हुई है, 10 साल एक बच्ची मुल्तान के इलाके में जिसको जिसका नाक अनफॉर्चुनेटली वो काट दिया गया, और हमारे माशरे के अंदर पाकिस्तान के अंदर नाक काटने को पता नहीं क्यों कर इज़्ज़त का एक सिंबल समझा जाता है कि उसके काटने से उनकी तशफ़ी होती है, लेकिन ये वायलेंस की और इंसानी अजमत की बदतरीन इसके अंदर नफ़ी है। और इस वायलेंस से बचने के लिए अगेन हम फिर वही हवाला देते हैं कि जब ये सिस्टम्स और जब ये हुकूमतें भी बदलती हैं तो क्या ख़ास एम्फोसिस के साथ इसके ऊपर फ़र्क पड़ सकता है कानून के ऊपर अमल दरामद से या मज़ीद कुछ लाज सख्त करने से। सारा इसाम आप हमारे साथ हैं, मेरे से बताइए में ही सवाल आते हैं, सो हमारे साथ 2.5 से 3 मिनट हैं, आप अपना जवाब जो है वो फ्रेम कीजिएगा। जी, बताया गया है कि सारा इसाम के साथ भी हमारा रابطہ मुनकता हो गया है, होपफुली वो हमारे साथ होंगी बहुत जल्द। सो हम बात कर रहे थे पिछले सेगमेंट में, दोनों हमारे मेहमान जो हैं वो राणा महबूब और फराना शाह मुंबई से हमारे साथ थी, और राणा महबूब ने पाकिस्तान से ज्वाइन किया था, एक हिस्टोरिक जो लैंडमार्क डिसीजन है सुप्रीम कोर्ट का भारत की, उसके ऊपर हमने गुफ्तगू की कि हम जिन्स परस्ती के ख़िलाफ़ जो कानून आज से 150 साल पहले बनाया गया था उसको भारत की सुप्रीम कोर्ट ने, भारत के चीफ जस्टिस दीपक मिश्रा ने कालेदम करार दे दिया है, और उनके फैसले के मुताबिक जो भी दो बालिग अफराद हैं उनके दरमियान, चाहे वो हम जिन्स परस्त हों या बाहमी रजामंदी से वो किसी भी रिश्ते को अगर कायम करते हैं तो उसको गैर आइनी करार नहीं दिया जाएगा। इसके सोसाइटी के ऊपर असरात के पस मंज़र में और सोसाइटी में कितनी इसके ख़िलाफ़ मुमकिन तौर पर मज़ाहमत हो सकती है या इसके लिए कबूलियत हो सकती है, और सोसाइटीज़ भी बिलखसूस ऐसी जैसे भारत और पाकिस्तान की सोसाइटीज़ हैं, सो उसका एक हमने मवाजना किया है, और साथ साथ फिर पाकिस्तान के अंदर एक अहमदी जमात से ताल्लुक़ रखने वाले शख्स की इकनॉमिक एडवाइजरी काउंसिल में शिरकत के ख़िलाफ़ जो एक रिजेंटमेंट है उसको भी हमने इसी पैराए में देखने की कोशिश की है। सो हमारे साथ हमारा रابطہ अपने पैमानों से नहीं हो पा रहा, सारा सामने में ज्वाइन करना था डायरेक्टर फाउंडर एट साउथ एशियन वुमेन एम्पावरमेंट, लेकिन اس وقت وہ ہمارے ساتھ رابطے میں نہیں ہے تو ہم اس آخری موضوع پہ بات نہیں کر پائیں گے, ان کے ساتھ ان کا انالیسز نہیں لے سکیں گے جس میں ایک بچی کی ناک کاٹ دی گئی. اور یہ ظلم اور بربریت کی کوئی بھی ایک انتہائی شکل ہو سکتی ہے. نمبر ون صرف یہ نہیں کہ وہ ایک مائنر تھی بلکہ اس اعتبار سے بھی کہ وہ ایک خاتون ہے اور یہ ظلم کی انتہائی شکل ہے. اس میں جو مختلف سرگرم کارکن ہیں وہ یہ کہتے ہیں کہ لوگوں کا قانون سے بچ جانا یا ایون پولیس کا ان کے لیے سپورٹو ہو جانا یا پولیس کا صحیح طور پہ اس مقدمے کو ایسے مقدمات کو پرسو نہ کرنا حوصلہ افزائی کا سبب بنتا ہے. سو نئی گورنمنٹ ہے پاکستان کے اندر, پنجاب کے اندر بھی, تو ایسے قوانین کو سخت بنانے کی ضرورت ہے اور ان پہ عمل درآمد بھی کرایا جانا چاہیے. پچھلی دونوں حکومتوں نے اس کے اوپر کام کیا ہے اور کافی ڈیولپمنٹس اس ریفرنس میں بہرحال ہوئی ہیں, بات عمل درآمد کی ہے. پروگرام ہم یہاں پہ ختم کریں گے. پروڈیوسر تصور امام, اسد حسن کو اجازت دیجیے. اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے. موجودہ حکومت کی جانب سے ایک احمدی ڈاکٹر عاطف میاں کو معاشی مشاورتی کونسل کا رکن تعینات کرنے کا فیصلہ درست ہے؟ ڈاکٹر عاطف میاں امریکہ میں پرنسٹن یونیورسٹی میں معاشیات کے پروفیسر ہیں اور پوری دنیا میں جانے جاتے ہیں. تجزیہ کاروں کا کہنا ہے کہ وہ ایک پاکستانی امریکی ہیں اور انہیں اور حکومت کو پورا حق حاصل ہے کہ وہ اس مشاورتی منصب پر تعینات ہوں اور حکومت ان کی تعیناتی کرے. دوسری جانب چند تجزیہ کار یہ کہتے ہیں کہ چونکہ احمدی پاکستان کے آئین کو تسلیم نہیں کرتے اس لیے ان کی تعیناتی غیر آئینی ہے. اس بارے میں تفصیلات کے ساتھ انجم ہیرلڈ گل.
کیا پروفیسر ڈاکٹر عاطف میاں معاشی مشاورتی کونسل کے رکن ہونے کے اہل ہیں؟ اس بارے میں آئی ایم ایف کے سابق افسر ڈاکٹر زبیر اقبال کہتے ہیں
کہ جب یہ ایک اکنامک ایڈوائزری کونسل بنائی گئی تھی تو اس کا مقصد یہ تھا کہ ایسے لوگوں کو اس میں لیا جائے جو کہ اکنامکس میں اسپیشلسٹ ہیں اور خاص طور پہ جو میکرو اکنامک اور دوسرے ایشوز کے متعلق اچھی طرح جانتے ہیں, جو فائنینشل سیکٹر اور ریئل اکنامک سیکٹر جو ہے اس کے متعلق ایکسپرٹیز رکھتے ہیں. ایسی کنڈیشن میں عاطف میاں جو ہیں وہ ایک بڑے آئیڈیل قسم کے کینڈیڈیٹ ہیں.
اسی بارے میں پاکستان انسانی حقوق کونسل کے چیئرمین ڈاکٹر مہدی حسن کہتے ہیں
کہ کسی کی پروفیشنل اہلیت کا فیصلہ اس سے نہیں ہو سکتا کہ اس کا بلیف کیا ہے اور اس کا مذہب کیا ہے, یہ اس کا ذاتی مسئلہ ہے. پاکستان کی سوسائٹی جو ہے اٹس اے ریلیجیس ایکسٹریمسٹ سوسائٹی اور لوگ اسلام کے فلسفے کو سمجھنے کی بجائے نعرے بازی میں زیادہ بلیو کرتے ہیں.
تو پھر ناقدین کو اعتراض کیا ہے؟ اس بارے میں متحدہ مجلس عمل کی رکن جماعت اسلامی پاکستان کے ترجمان فرید پراچا کہتے ہیں
یہ اس نقطہ نظر سے نہیں ہے کہ وہ غیر مسلم ہیں. پاکستان میں غیر مسلم بڑے بڑے عہدوں پہ رہے ہیں, جسٹس بھگوان داس, جسٹس کا بی ڈی ایس, اور اسی طرح اور بھی ہماری افواج میں بھی اور مختلف مقامات پہ کبھی کوئی اعتراض نہیں ہوا. اصل اعتراض یہ ہے کہ وہ ہمارے کانسٹیٹیوشن کو نہیں مانتے, کانسٹیٹیوشن میں جو ان کی حیثیت ہے اس کو تسلیم نہیں کرتے. باقی ہمیں یعنی کرسچین, ہندو, سکھ, وہ اپنی حیثیت کو تسلیم کرتے ہیں, انہوں نے مسلمان ہونے کا دعویٰ کبھی نہیں کیا. لیکن یہ اس کے باوجود ہے کہ ایک اسمبلی نے ان کو غیر مسلم ڈکلیئر کیا, کانسٹیٹیوشن میں امینڈمنٹ ہوئی, اور وہ مولویوں کی اسمبلی نہیں تھی, وہ بھٹو صاحب جیسے ایک روشن خیال سیاسی رہنما اس کے قائد ایوان تھے.
مگر کیا اس اعتراض سے ان کا رکن ہونے کا حق ختم ہو جاتا ہے؟ اس بارے میں ڈاکٹر زبیر اقبال کہتے ہیں
ان میں سب سے اہم بات آ جاتی ہے کہ چاہے آپ ان کو مائنورٹی کہیے مرضی کہیے, وہ ایک پاکستانی ہیں, ایک پاکستانی امریکن ہیں, ان کو پورا حق حاصل ہے کہ وہ پاکستان کے متعلق سوچیں اور ایڈوائس دیں, اور گورنمنٹ کا پورا حق حاصل ہے کہ ان کی ایکسپرٹ ایڈوائس حاصل کرنے کے لیے ان کو ایڈوائزری کونسل کے ممبر بنائے.
تو پھر حکومت کو کیا کرنا چاہیے؟ اس بارے میں فرید پراچا کہتے ہیں
اپنے انا کا مسئلہ نہ بنائیں और विड्रॉ कर लें तो ये उनके लिए भी बेहतर है। इस वक्त तक अपोजिशन से उनको किसी हद तक तावन मिल रहा है, लेकिन वो खुद इस तावन को लेने के बजाय मुतनाजा उमूर की तरफ चले गए।
इस बारे में अवामी नेशनल पार्टी के सीनियर लीडर अफरासियाब खटक बिल्कुल मुख्तलिफ बात करते हुए कहते हैं,
हम तो इस तरह की फिरकावारियत फैलाने के हमेशा खिलाफ रहे हैं, लेकिन बदकिस्मती से ये जो मौजूदा हुक्मरान पार्टी है पूरी जिम्मेदारी इसके ऊपर है फिरकावारियत फैलाने।
और मौजूदा हुकूमत का कहना है कि वो सख्त मौकिफ रखने वालों के सामने नहीं झुकेगी। वफाकी वजीर इत्तलात चौधरी फवाद का कहना है कि हुकूमत ने आतिफ मियां को माशी मुशावरती कौंसिल का रुकन बनाया है, किसी मजहबी कौंसिल का रुकन नहीं। उन्होंने तराज करने वालों को इंतहा पसंद करार देते हुए सवाल किया कि क्या पाकिस्तान में अकलियतों पर कदगने आयद हैं। उन्होंने कहा कि अकलियतों का तहफ्फुज सिर्फ हुकूमत का नहीं, हर मुसलमान का मजहबी फरीजा है। अंजुम हैरल्ड गिल, वॉइस ऑफ अमेरिका, वॉशिंगटन।
ताज़ा तरीन खबरों, खसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।